الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مزید چینل کے ناظرین پروگرام حکم خدا بزبان مصطفیٰ لے کر آپ کی بارگاہ میں حاضر ہیں. اللہ کریم ہم سب کو قرآن مجید فرقان حمید کی تعلیمات پر عمل کرنے کی توفیق عطا فرمائے. نبی رحمت شفیع امت صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم عظمت علی شان ہے کہ جو شخص صبحوں کے وقت تین بار اور شام کے وقت تین بار میری ذات پر درود بھیجے اللہ اس کے صبحوں اور شام کی خطاؤں کو معاف فرما دیتا ہے. اور یاد رکھیے جب اس طرح کی ہم فضیلت سنیں کہ جس میں اللہ گناہوں کو معاف فرما دیتا ہے خطاؤں کو معاف فرما دیتا ہے عمومی طور پر اس سے مراد گناہ صغیرہ ہوتے ہیں جو اللہ معاف فرماتا ہے. جہاں تک تعلق کبیرہ گناہوں کا ہے تو بعض ایسے اعمال ہیں جن کی وجہ سے کبیرہ گناہ بھی معاف ہوتے ہیں اور سچی توبہ انسان اگر کرتا ہے تو اس سے بھی اللہ کبیرہ گناہوں کو معاف فرماتا ہے. اللہ کریم ہم سب کو کثرت سے درود پاک پڑھنے کی توفیق عطا فرمائے. رمضان المبارک کا کما حقہ درست طریقے سے احترام بجا لانے اور جو کچھ شریعت مطہرہ نے احکامات دیے ہیں اس کے مطابق رمضان کو گزارنے کی توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم. اعلی حضرت کے بھائی جان مولانا حسن رضا خان آپ نے خوبصورت شعر کے اندر وہ ہمارے پورے اس سلسلے کے موضوع کو اور ٹاپک کو پروگرام کو گویا کہ ان کے شعر میں اس کو یوں بیان فرمایا گیا ہے کہ قل کہہ کر اپنی بات بھی لب سے تیرے سنی قل کہہ کر اپنی بات بھی لب سے تیرے سنی اللہ کو ہے اتنی گفتگو تیری پسند. یعنی اللہ کو کتنی تیری گفتگو اے حبیب اے پیارے محبوب پسند ہے کہ رب نے اپنی بات بھی قل کہہ کر آپ کی زبان سے کہلوائی ہے اور لوگوں تک وہ پہنچائی ہے. میں قل کے مخاطبین کے حوالے سے عرض کروں کہ قل کے بعد کا حکم بسا اوقات کفار کے لیے بسا اوقات یہود و نصارہ کے لیے بسا اوقات مشرکین کے لیے بسا اوقات مومنوں کے لیے. جی ہاں اس کے مخاطبین یعنی یہ خطاب کن کو ہے قل کے بعد والا اور کن کے لیے یہ حکم ارشاد فرمایا تو یہ آیت کے پس منظر کے اعتبار سے یہ مختلف ہے. تو آیت مبارکہ آج کی جو ہم نے جس کا انتخاب کیا ہے قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ ویغفر لکم ذنوبکم. ارشاد فرمایا قل اے محبوب آپ فرماؤ کیا ان کنتم تحبون اللہ اگر تم کہتے ہو اللہ سے محبت کرتے ہو فاتبعونی پہلے میری اتباع میں آ جاؤ میری اتباع کرو. یحببکم اللہ اللہ تم سے محبت کرے گا اللہ تم سے محبت کرے گا پہلے میری اتباع میں آ جاؤ. اور جب اللہ کسی سے محبت فرماتا ہے تو کیا انعام دیتا ہے ویغفر لکم ذنوبکم اللہ گناہوں کو معاف فرما دیتا ہے. یہ انعام اللہ کی طرف سے ہے جب اللہ کسی سے محبت فرماتا ہے تو یہ انعام دیتا ہے اس کے گناہ معاف فرما دیتا ہے اس کے گناہ معاف فرما دیتا ہے. اس آیت مبارکہ کا پس منظر وہ کچھ یہود تھے اور یہودیوں نے اس بات کو اس وقت مدینے کے اندر یہ بڑا پھیلایا کہ دیکھیے مسلمانوں کے نبی یہ اللہ کی اطاعت اور اللہ کی محبت یہی درس دیتے ہیں یہی کہتے ہیں اللہ ایک ہے اللہ کی عبادت کرو تو ہم اللہ کو مانتے ہیں اللہ سے محبت کرتے ہیں عبادت کرتے ہیں اللہ کی. تو جب ان کا پیغام ہی وہی ہے और हम वो काम पहले कर रहे हैं ये कहने लगे, तो हमें कोई जरूरत इनकी इतिबा की तरफ नहीं है। ठीक है, हम अल्लाह से मोहब्बत का खुद ही दावा करते हैं, हमारा दावा है हम अल्लाह से पहले से ही मोहब्बत करते हैं। ऐसे लोग जो कहते हैं कि हम डायरेक्ट पहुंच चुके हैं, जब अल्लाह ने अपने नबी को मबूस फरमा दिया, नबी तशरीफ लाते तो वो मकसद ही यही होता, अब उनके उम्मती बनो, उनकी गुलामी में आओ। वो एक नबी का इनकार, गोया कि आपने सब नबियों का इनकार कर दिया। ये बात तो आपने बहुत दफा सुनी कि एक जान को बगैर किसी नहक कत्ल किया, ऐसे सब लोगों को कत्ल कर दिया, जब एक को जिंदगी बख्शी तो सब लोगों को जिंदगी बख्श दी। ये तो हमारे कुरान ने फरमाया ना, और हर कोई इसको जबान पे लेता है। ईमानियात का ताल्लुक वो दिल से, अगर एक बात, क्योंकि ईमानियात जरूरियात दीन जो चीजें हैं, अगर उनमें से किसी एक का भी कोई इनकार करे, बाकी सबको तस्लीम करने वाला हो, जरूरियात दीन का अगर इनकार कर दिया, मुसलमान कहां से रहेगा वो? और जरूरियात दीन कौन कौन सी? अल्लाह को एक मानना, रब को माबूद मानना, रब की जात, रब की सिफात, इनमें किसी को शरीक ना ठहराना, रब की किताबों पर ईमान लाना, फरिश्तों पर ईमान लाना, रसूलों पर ईमान लाना, ये चीजें जरूरियात दीन में से, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की खत्म नबुवत पर ईमान होना जरूरियात दीन में से। तो किसी एक का भी इनकार, एक बात का भी इनकार कर दिया, तो वो गोया के दीन वाला नहीं, वो इस्लाम वाला नहीं, वो कुफर में चला गया। तो ये कहने लगे हम अल्लाह को मानते, तो भाई अल्लाह का ही तो हुक्म है मेरे महबूब का कलमा पढ़ो, अल्लाह ने ही तो अपने हबीब को भेजा है, मबूस किया है। तो जब ये यहूद ने इस तरह की बातें फैलाई और ये बातें करने लग गए, तो अल्लाह ने अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम से फरमाया, कुल इन कुंतुम तुहिब्बून अल्लाह फत्तबिउनी युहबिबकुम अल्लाह। ऐ हबीब, इनसे फरमाइए, आप इनसे फरमाओ, क्या तुम अल्लाह से मोहब्बत करने का कहते हो? फत्तबिउनी, बस मेरी इत्तिबा में आ जाओ, मेरी इताअत, मेरी फरमा बरदारी और इत्तिबा में आ जाओ। अभी तो तुम जबान से कहते हो हम अल्लाह से मोहब्बत करते हैं, फिर तुम्हें कहना नहीं पड़ेगा युहबिबकुमुल्लाह। अल्लाह बशारत ये देता है, अल्लाह तुमसे मोहब्बत करेगा, यानी फिर तुम अल्लाह के प्यारे बन जाओगे, अल्लाह के महबूब बंदे बन जाओगे। कब बनोगे? जब आओगे मेरी गुलामी में, जब आओगे मेरी गुलामी में। जिन निस्बत पाकां दी मिल जावे वो जन्नती है, भावे कुत्ता होवे बैठा किसे गार दे बूबे ते। ये भी एक निस्बत की बात है कि वो असहाबे काहफ के कुत्ते का जिक्र हुआ कुरान में, तो उसके लिए भी बशारतें होगी कि इंसानी शक्ल में जन्नत के अंदर जाएगा। तो फरमाया मेरी गुलामी इत्तिबा में आओ, इताअत में आओ, फरमा बरदारी में आओ, फिर तुमसे अल्लाह मोहब्बत फरमाएगा। और मेरी इत्तिबा नहीं है तो फिर ये तुम्हारा दावा किसी काम का नहीं। तुम सौ कहते रहो तो हम अल्लाह से मोहब्बत करते हैं, जब तुम अल्लाह का हुक्म ही नहीं मान रहे तो फिर तुम्हारी क्या अल्लाह से मोहब्बत? और जब तुम अल्लाह के हुक्म मानते हुए मेरी इत्तिबा में आ जाओगे तो फिर क्या? युहबिबकुमुल्लाह, अल्लाह फिर तुमसे मोहब्बत करेगा। वयग़फिर लकुम ज़ुनूबकुम, तुम्हारे सारे गुनाहों को माफ फरमा देगा, फिर अल्लाह सारे गुनाहों को माफ फरमा देगा। तो इस आयत मुबारका में उन लोगों को जवाब दिया गया कि अल्लाह की मोहब्बत चाहिए तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की गुलामी में आ जाओ, अगर तुम्हें अल्लाह की मोहब्बत चाहिए। मदरसन के नाजरीन, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की इत्तिबा इताअत करना, इसकी अहमियत इस कदर है कि कुरान खुद बयान फरमा रहा है, मैं युतिउर रसूल फकद अता अल्लाह, जिसने रसूल की इताअत की उसने अल्लाह की इताअत की। क्योंकि अल्लाह ने ही तो रसूल की इताअत का हुक्म दिया है। एक और आयत मुबारका में इरशाद फरमाया, या अय्युहल्लदीना आमनू अतीउल्लाह व अतीउर रसूल, وَلَا تُبْتِلُوا أَعْمَالَكُمْ، اے ایمان والو اللہ اور رسول کی اطاعت کرو اور اپنے اعمال برباد نہ کرو، یہ حکم ہے اللہ کا. تو اپنی خواہشات کو، اپنے معاملات کو نبی صلی اللہ علیہ وسلم کے تابع کر دینا، آپ کے فرامین کے تابع کر دینا، یہ ہر مسلمان سے بھی یہ تقاضا ہے. اسے وہ پسند ہو جو نبی صلی اللہ علیہ وسلم کی پسند ہے، اسے وہ ناپسند ہو جو نبی صلی اللہ علیہ وسلم کو ناپسند ہے. آج ہم سب محبت کا دعویٰ تو کرتے ہیں، کرنا چاہیے، ہونی بھی چاہیے، لیکن اس محبت کے کچھ تقاضے بھی تو ہیں، اس محبت کے پیچھے بہت سی کچھ اور چیزیں بھی تو ہیں، ان کو ہمیں دیکھنا بھی چاہیے. اور جب انسان اللہ اور اس کے رسول کی اطاعت کرتا ہے، رب رحمتیں نازل فرماتا ہے، اس پہ رحم کرتا ہے. فرمایا وَأَطِيعُوا اللَّهَ وَالرَّسُولَ لَعَلَّكُمْ تُرْحَمُونَ، اور اللہ اور رسول کی فرما برداری کرتے رہو تاکہ تم پر رحم کیا جائے، تاکہ تم پر رحم کیا جائے، تم اللہ اور اس کے رسول کی اطاعت کرتے رہو. اتنی قرآن پاک میں آیات ہیں، قرآن کی آیات الگ، احادیث طیبہ میں الگ، یہاں تک نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا تم میں سے کوئی بھی مومن اس وقت نہیں ہو سکتا، یعنی کامل مومن نہیں ہو سکتا جب تک وہ اپنی خواہشات کو میرے تابع نہ کر دے. اپنی خواہشات معاملات کو میرے تابع نہ کر دے، یعنی میرے فرامین کے تابع نہ کر دے. من اطاعنی فقط اطاع اللہ، جس نے میری اطاعت کی اس نے اللہ کی اطاعت، اور اس کے لیے فرمایا داخل الجنہ، وہ جنت میں داخل ہو. ومن عصانی فقد ابا، جس نے میری نافرمانی کی اس نے انکار کیا، اس نے انکار کیا. تو کامل مومن جس کا عمل، ہر عمل اتباع رسول والا ہو جائے، اطاعت رسول والا ہو جائے، اس کی زندگی ایسی پسندیدہ زندگی ہو کہ نبی صلی اللہ علیہ وسلم کو وہ اعمال پسند ہوں جو وہ انسان کرتا ہو، ایسے اعمال وہ کرے. ہمیں ایک جانچنے کا طریقہ میں عرض کروں، دنیا کا کوئی ایسا امتحان نہیں ہے جس کی کوئی تیاری نہ کرتا ہو، تیاری کرتے ہیں، ہمیں بھی اپنا امتحان لینا چاہیے. جی ہاں، اس امتحان کے لیے کچھ دنیاوی امتحانات میں بہت سے نوٹس بنتے ہیں، 5 ایئر کے سوالات لوگ جمع کرتے ہیں، پچھلے 5 سال میں کیا کیا سوالات ہوئے، تاکہ اسی سے ہی سوالات کا خلاصہ آئے گا، یہ محنت کرتے ہیں. اچھا، ہم نے اس حوالے سے اپنی کیا تیاری کی ہے کہ ہم واقعی اپنے آپ کو کبھی جانچ سکیں کہ میں نے نبی صلی اللہ علیہ وسلم کی زندگی کی اتباع، اطاعت، فرما برداری کے معاملات، وہ اپنی زندگی میں کتنی نافذ کیا. اپنے معاملات کو دیکھیں، اپنے معاملات کو دیکھیں، اب اس میں عبادات بھی ہوں، اس میں معاملات بھی ہوں، اس میں آپ کے کاروبار بھی ہو، اس میں تجارتی معاملہ بھی ہو، گھر کا معاملہ بھی ہو، بیوی بچوں سے گفتگو کا معاملہ بھی ہو، یہ سارے لکھے، کیونکہ نبی پاک علیہ الصلوۃ والسلام وہ ہمارے لیے آئیڈیل ہیں، ایک نمونہ آئیڈیل ہیں. اور وہ کیسے آئیڈیل ہیں کہ اللہ خود ارشاد فرماتا ہے لَقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللَّهِ اُسْوَةٌ حَسَنَةٌ، اچھا ایک نمونہ اور آئیڈیل آپ کو زندگی گزارنے کا وہ نبی پاک علیہ السلام کی سیرت وہ عطا فرمائے، جس میں کاروبار ہو، جس میں عبادت ہو، جس میں فیملی میٹرز ہوں، لین دین کے معاملات ہوں، یا کسی سے کوئی بھی کسی طرح کا معاملہ ہو، ہمیں دین اس کی تعلیم ارشاد فرمائے گا. پیارے نبی صلی اللہ علیہ وسلم کی حدیث آپ کو اس حوالے سے ملے گی کہ ہمیں اس معاملے کو اب کیسے حل کرنا ہے. تو یہ ہم اگر دیکھیں گے تو ہمیں پتہ چلے گا. میں عرض کر رہا تھا ایک چارٹ بنا لیں، اپنے پورے معاملات کو لکھ لیں، ایک چارٹ بنا لیں. جو شریعت نے مجھ سے عبادات کا مطالبہ کیا ہے اور نبی صلی اللہ علیہ وسلم نے اس کا حکم بھی دیا ہے، کیا میں وہ بجا لا رہا ہوں؟ اس میں سب سے مقدم فرائض، جتنا فرائض کو اللہ محبوب رکھتا ہے، فرائض سے بڑھ کر کچھ نہیں، کیا میں اس پر عمل پیرا ہوں؟ نبی صلی اللہ علیہ وسلم نے اس انداز سے تجارت کا حکم دیا، میرا کیا انداز؟ نبی صلی اللہ علیہ وسلم نے اپنے گھر والوں، اہل کے یا زندگی گزارنے کا یہ انداز دیا، میرا کیا ہے؟ یہ چارٹ بنائیں اور دیکھتے جائیں، کمپیئر کرتے جائیں، ہمیں پتہ چل جائے گا، نتیجہ نکل آئے گا اور ہمیں پتہ چل جائے گا کہ میں کہاں ہوں. آج کاروباری لوگ وہ بڑی یہ انداز اختیار کرتے ہیں، ظاہر ہے انہوں نے بڑے بڑے لوگوں کو جاب دی ہوتی ہے سب کچھ، تاکہ ہمارے پاس ڈیٹا آتا رہے، ہم کہاں لاس میں گئے، کہاں نفع ہوا، کیا ہوا ہمارے ساتھ، ہم کہاں کھڑے ہیں، پچھلے مہینے کہاں تھے، ابھی کہاں ہیں. اور اگر کمی کی طرف ہوں گے دل غمزدہ ہوگا، پریشانی ہوگی، اگر اضافہ ہوا ہے خوش ہوتے ہیں. ہاں بھائی، تو ہمیں اس طرح دینی معاملات کا بھی کچھ اپنا جائزہ لے لیں کہ ہم کہاں کھڑے ہیں. اگر واقعی جائزہ لینے سے پتا چلے کہ ہم نیچے ہیں، تو بھائی اپنا لیول بڑھانے کی کوشش کریں، ہم بڑھائیں اپنے آپ کو، آگے بڑھائیں، وہ کام کریں جو اللہ اور اس کے رسول کی خوشنودی والے کام. آپ صلی اللہ علیہ وسلم فرمائے کہ روزہ رکھا ہے اور جھوٹی بات کہنا وہ نہ چھوڑے، برا بھلا کہنا نہ چھوڑے، زبان کے شر سے کوئی اس سے محفوظ نہ ہو، یہ چیزیں نہیں چھوڑتا، محض بھوکا پیاسا رہتا ہے. فرمایا اس کے بھوکے اور پیاسے رہنے کی اللہ کو کوئی حاجت نہیں، اس کے بھوکے اور پیاسے رہنے کی اللہ کو کوئی حاجت نہیں. یہ ہمارے پیارے نبی صلی اللہ علیہ وسلم نے یہ ہمیں روزہ کیسے گزارنا ہے یہ تعلیم دے دی. یہ نہیں ہے صرف ہم بھوک میں آدھا دن زیادہ دن سوئے گئے، بالکل آرام کیا، تھوڑا سا اٹھے، پھر اس کے بعد افطاری کا ٹائم ہے. صحیح ہے، اگر شریعت کے مطابق آپ اپنے معاملات بجا لاتے رہے، بھلے آپ آرام کرتے ہیں، بلکہ میں مشورہ دوں گا کہ اگر گناہ کے کاموں میں ٹائم گزارنا ہے تو بھائی پھر آدمی سو جائے وہ اچھا ہے، وہ سو جائے وہ اچھا ہے. تو ہمارا روزہ ہو یا ہماری تراوی ہو یا ہمارے عبادات کے معاملات ہو، وہ نبی صلی اللہ علیہ وسلم کی اطاعت والے ہوں، اور جو اطاعت گزار بنتا ہے اسے انعام بھی پھر بہت زیادہ عطا فرمائے جاتے ہیں، انعام بھی بہت زیادہ عطا فرمائے جاتے ہیں. جو میری سنت اور طریقے سے محبت کرے وہ مجھ سے محبت کرنے والا ہے، اور وہ میرے سے محبت کرنے والا جنت میں بھی نبی پاک علیہ السلام کے ساتھ ہوگا. اور صحابہ یہ رفاقت مانگتے، یا رسول اللہ صلی اللہ علیہ وسلم ہمیں یہ رفاقت عطا فرمائیں، ہم جنت میں آپ کے ساتھ ہوں، آپ کے قدموں میں جگہ مل جائے، آپ کے پڑوس میں جگہ مل جائے. اور آپ صلی اللہ تعالی علیہ وآلہ وسلم انہیں پھر عطا بھی فرماتے ہیں، اور ہمیں وہ نسخہ دے دیا ہے کہ عمل کرو اللہ یہ مقام مرتبہ تمہیں دے گا. سورۃ النساء میں اللہ رب العالمین ارشاد فرماتا ہے وَمَن يُطِعِ اللَّهَ وَالرَّسُولَ فَأُولَٰئِكَ مَعَ الَّذِينَ أَنْعَمَ اللَّهُ عَلَيْهِم مِّنَ النَّبِيِّينَ والصدیقین والشہداء والصالحین وحسن اولئک رفیقا. جو اللہ کی اطاعت کرے اور رسول کی اطاعت کرے، فرمایا وہ ان انعام یافتہ نبیوں کے ساتھ ہوگا، صدیقین کے ساتھ ہوگا، شہداء کے ساتھ ہوگا، صالحین کے ساتھ ہوگا. اور یہ کتنے اچھے ساتھی ہیں، دوست کتنے اچھے، یہ اللہ عطا فرمائے گا. کس کو؟ جو اللہ کی اطاعت کرے، اللہ کے نبی صلی اللہ علیہ وسلم کی اطاعت کرے. قیامت کے دن نبیوں کی رفاقت اور معیت، اسے صدیقین کی رفاقت اور معیت مل جائے گی، شہداء اور صالحین کی رفاقت اور معیت مل جائے گی. شرط یہ ہے کہ اپنی زندگی کو دیکھ لو. سود اگر زندگی میں ہے، میرے نبی صلی اللہ علیہ وسلم نے ناپسند فرمایا، ناراضگی کا اظہار کیا، نکال دو اس کو زندگی سے. شراب ہے، نکال دو اس کو زندگی سے. بد نظری ہے، نکال دو اس کو اپنی زندگی سے. جھوٹ، خیانت، دھوکہ بازی ہے، نکال دو اس کو اپنی زندگی سے. کہ جس کے اندر کا من اس طرح کا غلاظتوں والا ہو، उसके अंदर हसद भी हो, बुग्स भी हो, कीना भी हो, दुश्मनी भी हो, अदावतें भी हो, मुसलमानों के बारे में तरह तरह की उनके खिलाफ पलानगे बनाने वाला हो, अपने भाइयों से हसद रखने वाला हो, चाहे मर्द हो या औरतें, इस दिल में अगर ये सारी कुछ गिलासते हैं फिर अल्लाह रसूल की मोहब्बतें नहीं आ सकती। उसके लिए इस घर को खूबसूरत बनाना होगा, इस दिल को रोशन करना होगा। तौबा करते जाएं, ये इंशाल्लाह दिल साफ होता जाएगा, साफ होता जाएगा। जब नूरे ईमानी इस दिल में दाखिल हो जाएगा तो देखिए फिर दिल मोहब्बत इलाही और मोहब्बत रसूल में कैसा रोशन हो जाता है। अल्लाह दिल का उसे अच्छा और सुथरा बना देगा। हजरत अब्दुल्लाह बिन मसूद रजी अल्लाह अनु बयान फरमाते हैं, जिसे ये जानना पसंद हो कि वो अल्लाह और उसके रसूल से मोहब्बत करता है, जिसे ये जानना पसंद हो ना, मैं देखूं तो सही मैं अल्लाह रसूल से मोहब्बत है कि नहीं, क्या है, किस तरह की कैफियत है, तो फरमाया वो देखे कि अगर वो कुरान से मोहब्बत करता है, अगर वो कुरान से मोहब्बत करता है यानी उसकी तिलावत और उस पर अमल करना, तो ये ऐसा है फिर वो गोया के अल्लाह और उसके रसूल से मोहब्बत करता है। वो कुरान से देखे, हजरत सैयदना सहल बिन अब्दुल्ला रहमतुल्लाह की ताला अलैह फरमाते हैं, अल्लाह की मोहब्बत की अलामत कुरान से मोहब्बत करना है, अल्लाह की मोहब्बत की अलामत कुरान से मोहब्बत करना, और कुरान से मोहब्बत की अलामत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत करना, और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत की अलामत फरमाया सुन्नत, यानी आपकी अहदीसे मुबारका अकवाल अहवाल इनसे मोहब्बत रखना, और सुन्नत से मोहब्बत की अलामत आखरत से मोहब्बत रखना है, और आखरत से मोहब्बत की अलामत दुनिया से बुग्ज रखना है, और दुनिया से बुग्ज की अलामत यह है कहा कि बकदरे जरूरत लिया जाए, इतनी मिकदार लिया जाए जो आखरत तक इसे पहुंचा दे। अल्लाह अकबर, दुनिया की मोहब्बतों में इंसान गुम हो, ना उसे सुन्नत का पता हो, ना कुरान से मोहब्बत और लगाव हो, ना कुरान से ऐसा दिल लगा कि कुरान का वो पैगाम, कुरान के आकाम तो सीखे समझे हो। मदशन के नाजरीन, हम अपनी इस कैफियत को देखें तो हमारी हालत बड़ी बुरी हालत है। सोशल मीडिया पर घंटों घंटों गुजार दें, फजूलियात की वीडियोस देखते रहें, रमजान के मुकद्दस दिनों में भी लोग इन चीजों से बाज नहीं आते। मुंह का रोजा है लेकिन आंख का रोजा नहीं है, हाथों का रोजा नहीं है, हालांकि ये रोजा मतलूब है। सिर्फ मुंह का रोजा नहीं, आंखें वो ना देखें जिसको देखना जायज नहीं है, हाथ किसी पर जुल्म ना करें, पांव के साथ किसी जगह चलकर ना जाए, कानों से कोई बुराई ना सुने, लेकिन आप देखें इसमें पड़े हुए। अल्लाह हिफाजत फरमाए, हमारे अहवाल की बेहतरी फरमाए। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ऐसे शख्स से बहुत नाराजगी का इजहार फरमाया जो आपकी इताअत से माज़ अल्लाह रूगर्दानी करता है। आप फरमाए कि नमाज मेरी आंखों की ठंडक है, और आज उम्मती उस नमाज को तर्क करने वाला हो। आप सल्लल्लाहु अलैहि वसल्लम तो इबादत बजा लाएं तो आपके पांव मुबारक सूज जाएं, पांव मुबारक वरम आ जाएं। और बीबी आयशा सिद्दीका बोले, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इस कदर इबादत, इस कदर इबादत। और आप फरमाए क्या मैं अल्लाह का शुक्रगुजार बंदा ना बनू, ना बनू अल्लाह का शुक्रगुजार, यानी ये शुक्रगुजारी में ये अमल बजाना। तो इताअत इलाही और इताअत रसूल का अगर जज्बा मिल जाए, कुरान के इस कुल ने हमें ये सिखा दिया, कुल इन कुंतुम तुहिब्बून अल्लाह फत्तबिउनी युहबिबुकुम अल्लाह, इनसे फरमा दे अगर तुम कहते हो अल्लाह से मोहब्बत करते हैं तो मेरी इत्तेबा में आ जाओ, अल्लाह तुमसे मोहब्बत फरमाएगा और तुम्हारे गुनाहों को मुआफ फरमा देगा, बेशक वो बख्शने वाला रहम करने वाला। अल्लाह करीम हमारे जाहिर हमारे बातिन की इस्लाह फरमाए और नेकी की तरफ हम सबको गामजन फरमाए। اور ہمارے روزے بھی اس طرح گزریں، رمضان کے دن اور راتیں بھی اس طرح گزریں جس طرح اللہ اور اس کے رسول کا حکم ہے. آمین بجاہ نبی جل امین.